हजरत आयशा पे जब तोहमत लगी थी तो क्या कहती थी कि इन्ना माश को बसी व हुस्न इलल्लाह। दुखों में भी उम्मीद अल्लाह पे होती है, सुखों में भी अल्लाह पे होती है। जिस दिन हमारे ये जज्बे मरेंगे ना, उस दिन सब खत्म हो जाएगा। ना मुखालफों की मुखालफत से आपको कुछ होगा, ना प्रोपेगंडों से होगा, ना लोग आपको कुछ भी मशहूर कर दें। बरकतें आती ही जाएंगी। कब तक? जब तक आप संजीदा हैं, जब तक आप अपनी जगह पे जमे हैं ना। और आप क्या, अब हम थक गए हैं, अब दूसरे आ जाएं तो वो तो आ ही जाएंगे। ये तो आप ना भी कहें, ये तो होने वाला है अगर आप ऐसे सोचेंगे। आप अपने अपने कामों को पहचान के आगे बढ़ते जाएं। आप देखिए दिन ब दिन इंजॉय करते हैं। लोग मुझे कहते हैं आप कैसे पढ़ाती हैं, मैंने कहा पढ़ना ही नहीं पड़ता। कहती हम तो एक दर्ज देना होता है, चार दिन पहले उसके लिए पढ़ते हैं, टांगे कांप रही होती हैं। अल्लाह की कसम खाती हूँ, कई दफ़ा कल मैंने बुखारी पढ़ाई है, एंड टाइम पे स्टूडेंट से पूछ के खोला है। मुझे पता तो था ही अंदाजन, लेकिन कौन सी हदीस है, इतना वक्त ही नहीं है खोलूँ। मुहादरातुल कुरान कल शुरू कराई है, बुक उनके सामने खोल के शुरू की, ना पढ़ने का वक्त, ना पहले देखने का वक्त। दौरे कुरान कराया पूरा, कोई एक नोट्स नहीं देखे। क्यों? वक्त भी नहीं होता। और दूसरी यह बात है कि दौरे कुरान में अगर नोट्स खोल लो तो कौन 2.5 घंटे में पूरा कराए, फिर तो वो 5 घंटे में भी पारा ना पूरा हो। ये आपका खुद हिस्सा बनता है। दिन ब दिन काम जो ना आसान हो जाते हैं, यूजर फ्रेंडली आप होते हैं। शुरू दिन जो पहले दिन बच्ची ने खाना पकाया होगा, हाथ भी जला होगा, चूल्हा भी खराब किया होगा, ऐसे ही होता है ना। फिर ऐसे ऐसे आप देखिए, आप 6-6 हंडियां पका लेती हैं, आपको कुछ भी नहीं होता। जितना आप दीन का काम ज्यादा करें ना, आपको ईजी लगना चाहिए। अब ये भी कर लेते हैं, वो भी कर लेते हैं, अब उधर भी, इट्स ओके, नो प्रॉब्लम। बाजार लोगों को लगेगा बहुत चीज़ों में इन्वॉल्व है, लेकिन आप मुतमईन हैं। और अल्हम्दुलिल्लाह जितने सुकून और चैन से मैं सोती हूँ, और मैं अपने घर को इंजॉय करती हूँ, और अपने मियाँ को इंजॉय करती हूँ, और खाना पकाती हूँ, घर में जाती हूँ, मेरे दिल दिमाग पे एक पत्ते जितना भी बोझ नहीं है, इस वक्त भी नहीं है। अगर कल 12 घंटे की यहाँ से निकल के गई तो एक इतना सा बोझ नहीं यहाँ से लेके गई कि दिल में कोई गम है या फिक्र। अल्लाह जो करना था कर दिया, अब तू जा, मैं चली। ना मुझे ये मान है कि मैंने कुछ किया तो कुछ होगा। सिर्फ हम अपना किरदार अदा कर रहे हैं, और अल्लाह हम सबको बड़ी गहरी नज़रों से देख रहे हैं। आपको पता हम इरादे कितने बड़े बड़े रखते हैं, हमने ये करना, हमने वो करना। पहले अपने ऊपर तो देखो, किस बुनियाद के ऊपर दीन का काम करना है हमने। तो जब तक आप खुद अपनी कौस से सच्चे नहीं है ना, वल्लाह ही आपको सोने जैसे भी लोग मिल जाएंगे ना, आपको कभी खैर नहीं मिलेगी। तो अल्लाह ताला के साथ जब बंदे का मामला होता है, अब जरा इसमें आप पेज 304 पे कुछ कोटेशन सुनिए, मैंने उनको हाईलाइट किया था। सुभान अल्लाह, इतना खूबसूरत तकाबुल है ये खुशफहमियों वाले मुसलमानों का, जो आज के दौर में ना करना कुछ, ना कराना कुछ, ना काफिरों की आंखों में आंखें डाल सकते, ना अपने इस्लाम पे खुश, और उम्मीदें क्या लगा रहे हैं कि बस हम इस्लाम के नुमाइंदे और इस्लाम दुनिया में आया खड़ा। ये कहते हैं कि अगर कोई शख्स बंजर या पथरीली सख्त जमीन में जुताई और बुवाई करता है तो वह अहमक है, इसको माहिर काश्तकार नहीं कहा जाता। सच, आप में से जिन लोगों ने करीब से फसलें उगती देखी हैं, आप इसको समझेंगे। कभी आप किसी शख्स को पथरीली जमीन के ऊपर ही हल जोतते और बीज डालते देखें तो अकलमंद कहेंगे, बेवकूफ कहेंगे ना आप उसको। इसी तरह याद रखिए, अगर कोई शख्स अच्छी जमीन में जुताई और बुवाई करता है, लेकिन इस खेत का महलो वकू ऐसा हो कि वहां सिंचाई करने का बंदोबस्त ना हो, यानी वहां फसल लग तो गई अब कट नहीं सकती, तो वो काश्तकार जिसने इस खेत में सिंचाई और बवाई की है, ये कह दे हाँ हम बारिश का इंतजार करेंगे, तो इसका ये इंतजार तमन्ना और अरमान कहलाएगा, इसे रिजा नहीं कहते। ये आज मुझे ये चंद कोटेशन जितनी भी है ना, ये सारी आज की उम्मत मुस्लिमा पे लगी। हम वो काम कर ही नहीं रहे जो सहाबा ने किया। तरीका वो नहीं, मनहज वो नहीं, मेथडोलॉजी वो नहीं है, और कहते हैं देखना बदर की तरह फरिश्ते उतरेंगे। वो किसी ने कहा कि भी तुम कहते हो बड़े फरिश्ते आते हैं, तो ये आजकल दुनिया में मुसलमानों को मार क्यों पड़ रही है, अब किधर है तुम्हारे रब के फरिश्ते? तो उसने भी जवाब अच्छा दिया, कहा आए थे रब के फरिश्ते, उनको कहीं मुसलमान ही नहीं दिखे तो वो वापस चले गए, कहला किनकी मदद करें वो तो है ही नहीं वह। तो याद रखिए कि पहले अपना रुख ठीक करना होता है, अल्लाह की मदद तो फिर आ ही जाती है। फिर इसी तरह इस महबूब और मरगूब चीज के इंतजार को उम्मीद और रजा कहा जाता है, जिसके दाखली असबाब, आप नोट कीजिए दाखली क्या होता है, ये अपने दिल की तरफ हाथ डाले अंदर के, जिसके दाखली असबाब जो के बंदे के इख्तियार और तसर्रुफ और उसके इरादे के तहत है वो मुहैया हो। 3 सेकंड तक आप इस सख्त जुमले को जरा महसूस, सख्त से मेरा मुश्किल है, उर्दू मुश्किल होती है ना, लेकिन 5 दफा पढ़ के बताने का ही मौका होता है। क्या है उम्मीद? आपके अंदर के जो असबाब है ना, जो अल्लाह ने आपके हाथ में रखे, जो आपको काम दिया, जो आप कर सकते थे वो आपने कर लिए। आगे बात इतनी बात है, आप अपने ऊपर सब लेके देख लीजिए, आप घर से निकल आए, आपने स्टूडेंट्स हैं तो पढ़ने की कोशिश कर ली, साथी हैं जिसको तजवीद आती थी उसने अपनी पूरी कोशिश कर ली, ये सब कुछ कर लिया वो मुहैया हो, बस वो चीज़ बाकी रह जाए जो बंदे के इख्तियार और तसर्रुफ और उसके इरादे की दस्तरस से बाहर हो। मुराद ये है कि वह असबाबो वसाइल जो बंदे की दस्तरस से बाहर हो, बंदे की इन असबाबो वसाइल में अल्लाह की जात से लो लगाना उम्मीद और रिजा कहलाता है। कितनों को ये तारीफ समझ आ गई है, अल्हम्दुलिल्लाह। जिनको समझ नहीं आई, मैंने इसका अपने पासबुक में एक कोड लिखा, मैंने अपना काम कर लिया है अब तो अपनी रहमत लेके आ जा। मुझे इस पूरे पैराग्राफ में से ये जुमला मिला, बंदा अपने पूरे असबाब इस्तेमाल करे, इख्तियार इस्तेमाल करे, जो मैं कर सकती हूँ वो तो मैं करूँ, अल्लाह ये सब करके आई हूँ। और वल्लाह ही कल मैंने शाम को बैठ के वही मुझे अल्लाह के नबी की इतनी दुआ याद आई कि अल्लाह बड़ी मेहनत से ये मैंने 313 जमा किए हैं, अगर आज बदर के मैदान में ये ख़त्म हो गए तो तेरा नाम कोई नहीं लेगा। ये है तवक्कुल कि अल्लाह मैं तो लेके आ गया, अब आगे तू कर ले। आप अपनी अटमोस्ट कोशिश कर लें, वट एवर द बेस्ट आई कैन डू आई हैव डन, अब अल्लाह जो कमी बेशी है तो पूरी कर दे, ये है उम्मीद। फिर आप अपने ऊपर गौर करें, क्या मैंने अपनी अटमोस्ट कोशिश लगा दी अल्लाह के दीन के लिए? क्या वाकई मुझे इस चीज का जरा एहसास भी है पूरा कि अल्लाह ने मुझे किस रास्ते पे टिका दिया, किस रास्ते पे जमा दिया? फिर अगर नफ्स मोटा हो और फिर शैतान अंदर से कुछ आवाजें उठाए और फिर जुबान से अगर ऐसे जुमले निकले तो समझिए कि ये फिर महरूमी के जुमले हैं, आप महरूम होने वाले हैं। वो आपने पढ़ा होगा बाग वाले किस्से में, वह नहनु महरूमून, कहते बाग किधर गया, वो किधर गया, वो कहता इधर था इधर था, वो फिर आखिर में पता नहीं भाई बाग भी वही है जगह भी वही है, वह नहनु महरूमून। कितनों को वो वाक्य याद आया मेरे इन जुमलों से? जी अल्हम्दुलिल्लाह, सूरत मारिज है कि अलहक है, 29वें पारे का बाग वालों का किस्सा कि जिसमें बाप फसल काटता था तो गरीबों को दे देता था, बाप मर गया तो बेटे गए तो उन्होंने कहा हमने क्या करना है, ये सारा तो यही ले जाते हैं, हम आधी रात को जाते हैं फसल काटते हैं, इरादे ये कर गए कि ना किसी को मिले, अल्लाह ने रातों रात एक आग डाली और सारा बाग जल गया। अब वो सारे गए किधर है किधर है बाग किधर गए, वो कहते हम तो भूल गए रास्ता, कहते नहीं ये साहब बाबा नाहनु महरूमुन, तुम महरूम हो गए हो, बाग था इधर, बंदा महरूम हो जाता है। और देखिए हमारे असलाफ की जिंदगियां पढ़े, इसलिए आखिरी दम तक धक धक करते थे उनके दिल कि हमारा अंजाम कैसा होगा, सुए खात्मा से वो डरते थे क्योंकि उनको अपनी नेकियों पे मान नहीं होता था। मैं कहती हूँ हर स्टूडेंट जिसने कोर्स किया और उसने गैर हाजिरियाँ की और उसके असाइनमेंट पूरे नहीं हैं और उसकी छुट्टियों की लंबी लिस्ट है और कुछ है, वो खुद से पूछे किस चीज़ का सर्टिफिकेट लेने आ रही हूँ, किस चीज़ की डिग्री मांगती हूँ, किस मुंह से लोगों को कहूँ मैंने कुरान पूरा किया, क्या पूरा किया मैंने कुरान? आप अपनी अटमोस्ट कोशिश कर दें, फिर देखिए अल्लाह क्या रंग लगाता है, फिर तो दुनिया भी हैरान होती है और आप भी हैरान होते हैं। तो अल्लाह ताला ने यहाँ हमें उम्मीद का एक नया एंगल सिखा दिया, बिल्कुल इसी तरह मोमिन भी करता है, सारी ज़िंदगी अपनी तवानाइयाँ इस्तेमाल करता है, वसाइल इस्तेमाल करता है, असबाब इस्तेमाल करता है। आप ख़ुद से पूछिए, तीन चीज़ें हैं इधर, असबाब वसाइल और तवानाई। खुद से एक क्वेश्चन लिख लें इसी जगह अपनी बुक के साथ ही, क्या मैंने अपने सारे असबाब अल्लाह के रास्ते में लगा दिए? सारे वसाइल मीन्स क्या मैंने अपनी फुल एफर्ट और एनर्जी डाल दी अल्लाह के रास्ते में? देखिए चार बच्चे हैं ना आपके घर में, तो उनके लिए कितनी एफर्ट है, तो जहाँ अल्लाह की मखलूक अल्लाह का कुंबा हो फिर वो एफर्ट कितने गुना होनी चाहिए। आप कहते हैं सोएंगे तो सेहत बनेगी, आप कहते हैं खाएंगे तो ताकत आएगी, आप कहते हैं ज़रा घूमने जाएंगे तो फ्रेश हो जाएंगे। मैं आपको पूरे यकीन से कह सकती हूँ कि जो राहत और जो सेहत और जो फ्रेशनेस अपने काम को करने के बाद मिलती है वो सुस्त होने से नहीं मिलती। ये आप में से कई लोग आजमाते होंगे दिन रात, जितना काम ज्यादा यहाँ करके जाते होंगे उतना आपको बाकी दिन में अपने बरकत महसूस होती होगी। तो ये अल्लाह की तरफ से होता है कि जब आप पूरी कर लेते हैं फिर उम्मीद रखते हैं कि अल्लाह कदम जमा के रखना, इस राह से हटाना, बेराहरवी से बचाना। और आप देखिए कि लादीनी का माहौल है, चारों तरफ गंदगी, और एक बंदा कहता है अल्लाह मुझे इतना पता है इस पे मैं मुखलिस हूँ कि मैंने कभी तेरे सिवा किसी को और किसी की तरफ नहीं बुलाया, तेरी रजा के लिए और कोई मकसद नहीं। तो क्या ख्याल है अल्लाह बंदे की कदर नहीं करता? अल्लाह बहुत कदर करता है। नताइज तो अल्लाह ने हजरत नूह के भी नहीं देखे थे, और इसी तरह की कहानियां। پھر آپ دیکھیے کہ اللہ تعالیٰ نے پچھلی قوموں کی تمناؤں کا ذکر قرآن پاک میں کیا ہے. سورت الاعراف 169 ہے, فخلف من بعدهم خلف ورث الكتاب یاخذون عرض هذا الادنی ویقولون سیغفر لنا. پھر ان کے بعد ان کی جگہ نالائق جانشین آ گئے. کن کے بعد؟ انبیاء اور انبیاء کے قریبی لوگوں کے بعد. پھر وہ کتاب کے وارث بنے, یعنی کتاب ان کے ہاتھ میں آ گئی. وہ اس حقیر دنیا کا سامان لیتے ہیں اور کہتے ہیں ہمیں ضرور بخش دیا جائے گا. کیا آج امت مسلمہ میں اکثریت کا یہ جملہ نہیں ہے؟ آپ اس کو ہائی لائٹ کر لیں. عموماً لوگ کیا کہتے ہیں؟ جی اللہ بخشنے والا ہے, اللہ بڑا غفور الرحیم ہے. تو اللہ تعالیٰ نے یہ کمنٹ دیا ہے کہ اپنے کام غلط کرتے رہنا, کتاب کا حق ادا نہ کرنا, دنیا کے پیچھے دن رات بھاگ رہے ہیں اور کہتے ہیں جنت مل جائے گی. آپ دیکھیے دوڑیں کدھر ہیں, بھاگ دوڑ کدھر ہے. دنیا بن جائے, گھر پے آف ہو جائے, بچے پڑ جائیں, ہو گیا الحمدللہ, اللہ کر دے گا. آپ نے ایفرٹ کی, اللہ نے آپ کے لیے آسانی کر دی. یہ کیسے ہو سکتا ہے کہ ایفرٹ ساری دنیا کی اور اس کے بدلے میں جنت بن جائے؟ دنیا جنت بن جائے گی, وہ بھی نہیں بنتی, یہ میرا گمان ہے. لیکن چلے بن بھی گئی, لیکن آخرت کی جنت کو پانے کے لیے بھی اتنی ہی ایفرٹ کرنی پڑے گی. اور یاد رکھیں, خود پہ ترس کھانے والے لوگ کبھی پر امید نہیں ہوتے. یہ لکھ کے لگا لیں. اپنے آنسو پوچھنے پڑیں گے, اپنی مجبوریوں کی زنجیروں کو کاٹنا پڑے گا. اس بات کو اپنے لیے ایک سزا سمجھنے کی بجائے آنر سمجھنا پڑے گا. جس دن آپ کے اندر اس درجے کا یقین آتا ہے نا, سب مخالفتیں معاونت میں بدل جاتی ہیں. وہی جو کل تک راستہ روکتے تھے, وہ راستے بنانے والوں میں شامل ہو جائیں گے. یہ اللہ کی طرف سے آزمائش ہوتی ہے. حدیث میں آتا ہے, جب بندہ صراط مستقیم پہ چلتا ہے تو فرشتے مصیبتوں کا ایک گٹھڑ لا کے اس کے سر پہ فرشتے ڈالتے ہیں. اللہ تعالیٰ کہتے ہیں ذرا ڈال کے دیکھو یہ کتنا پکا اپنی بات میں. جب بندہ اس مجبوری کو بھی فیس کر کے پھر کہتے ہیں, نہیں میں نے تو یہ کورس کرنا ہے, میں تو کر کے رہوں گی, تھوڑا سا آگے جاتا ہے نا, چند دن اور اچھے خیر کے گزرے, اللہ فرشتوں کو کہتے ذرا ایک اور گٹھڑ تو ڈالو اس کے اوپر, وہ آ کے اس کے سر پہ ایک اور نئی مصیبت ڈالتے ہیں. پھر اللہ دیکھ رہا ہوتا ہے اوپر سے, اب کتنا جم گیا. دو تین مشکلات کے بعد جب بندہ اپنی جگہ نہیں چھوڑتا نا, تو اللہ تعالیٰ کہتے ہیں فرشتوں اب ان کو چھوڑ دو, اب یہ میرے بندے ہیں, اب انہوں نے ٹھان لیے. تو یہ بہت ضروری ہوتا ہے کہ انسان اللہ کی مدد کو لانے والے اسباب اختیار کریں. پھر اسی طرح آپ دیکھیے سورہ کہف 36 میں اللہ نے اس خوش فہمی کا بھی ذکر کیا کہ کرنا کرانا کچھ نہیں. وَمَا ظُنُّ السَّاعَةَ قَائِمَةً, میں نہیں گمان کرتا کہ قیامت آئے گی. ہاں وَلَئِن رُدِدتُّ, ہاں اگر بِالْفَرْضِ مائٹ بی 10% 1% چانسز ہیں کہ میں پلٹ بھی گیا, پلٹا دیا گیا الی ربی, اپنے رب کی طرف, لَأَجِدَنَّ خَيْرًا مِنْهَا مُنْقَلَبًا, میں اس سے بہتر جگہ لوٹنے کی پالوں گا. سبحان اللہ, آنی اونی کوئی نہیں, بالفرض آ بھی گئی نا, تو جیسے یہاں اللہ نے مجھے اتنی عزت دی, میں سردار ہوں, بیٹے بھی ہیں, بچے بھی ہیں, دیکھنا وہاں بھی خیر ملے گی. یہ بہت لوگوں کو غلط فہمی ہو جاتی ہے کہ اللہ نے دنیا میں اگر ہماری نافرمانیوں کے باوجود دیا تو وہاں بھی دے دے گا. تو ایسے شخص کا جس کا عمل سے کوئی دور دور کا وجود تعلق نہ ہو اور جھوٹی تمناؤں پہ تکیہ کرے, پھر اس کو اللہ کہاں دے. تو خلاصہ کیا ہے پھر میرے اور آپ کے لیے اس پورے ٹاپک میں؟ کہ سب سے پہلی بات ہے کہ اپنی ٹرائی کریں, کوشش کریں, دی بیسٹ, جو اللہ نے اسباب دیے اس کو استعمال کریں. وسائل ہیں نہیں تو مانگیے, جو طاقت اور انرجی دی اس کو استعمال کریں, توکل اللہ پہ رکھیں. آپ دیکھیں جو کچھ ابھی پڑھ چکے ہیں نا, اس کو بھی یہاں تک جوڑ لیں. آپ چاہتے ہیں کہ آپ کے راستے کھلیں. نمبر ایک, اخلاص, دل کو چیک کریں, اخلاص کے ساتھ کام شروع کریں. خلوص کی بنیاد پہ جو کام ہوتے ہیں اللہ اس میں خود ہی برکت ڈال دیتا ہے. کوئی کسی کے نام کو پروموٹ کرنا, کسی کو کوئی شہرت دینا, کسی سے کوئی نسبت جوڑنا, یہ نہیں ہے, صرف خالصتاً للہ. پھر توکل, کریں گے کیسے, کون ساتھ دے گا؟ اللہ کا نام لیا تو لوگ تو ہمیں یہ کہہ دیں گے, وہ کہہ دیں گے. تو توکل, توکل آتا کب ہے؟ جب اندر محبت ہوتی ہے. محبت ہو گئی تو بہت ہی نہ چوڑے ہو جانا, تو خوف سکھا دیا. تو خوف کی سیڑھی کے بعد آج ہم امید کی سیڑھی پہ کھڑے ہوئے ہیں. کیا پتہ چلا, پچھلی سیڑھیاں اگر طے ہو رہی ہیں نا, تو انشاءاللہ یہ مقام بھی اچھا ہوگا. پھر مجھے بھی اور آپ کو بھی اللہ سے امید لگانے کا پورا حق ہے. کون لگائے گا؟ دیکھیے ایک جملہ بڑی عزت سے بولنا چاہوں گی کہ اگر مسلمان کی امیدیں اللہ سے ہیں, یعنی آپ کہہ سکتے ہیں کہ اگر مسلمان کی نظر اللہ پہ, کہ میرا اللہ کے سوا کوئی نہیں, तो अल्लाह की नज़र किस पे है? अल्लाह को भी तो उम्मीदें सारी मुसलमान से ही है ना। काफ़रों के लिए तो उसने सूरह कहफ में क्या कह दिया, फला नुकीम लहुम यौमल क़ियामती वज़ना। काफ़रों के लिए तो हम तराजू भी नहीं रखेंगे, वो तो बग़ैर मुकाबले के फ़ेल है। सारी उम्मीदें अल्लाह को उम्मत मुस्लिमा से हैं, जो इस वक्त सर टूट भाग रही है अपनी दुनिया की स्ट्रगल के पीछे। इधर सर्वाइव हो जाएं, इधर लीगल हो जाएं, इधर पांव जम जाएं, इधर उधर तो कर लीजिए, लेकिन अल्लाह की नज़रें आपके ऊपर हैं। और आपकी नज़रें अगर अल्लाह पे हैं तो इंशाल्लाह आप देखेंगे कि दोनों नज़रें मिल जाती हैं, काम आसान हो जाते हैं। किसी ने पूछा कि अक्सर हम कहते हैं काम हम करते हैं तो होते हैं, फिर आप कहते हैं तकदीर भी है तो इसका मामला क्या है? तो उन्होंने कहा कि माचिस लेकर आओ, आप भी इमेजिनेशन में लाएं, अगर आप नहीं यूज़ करते तो कभी की होंगी ना। माचिस में एक डिबिया होती है और एक तीली होती है, डिबिया के ऊपर भी मसाला होता है और तीली पे भी होता है। उसने कहा देखो ये क्या डिबिया, ये तीली है, ये जल रही है? नहीं, ऐसी ये तीली जल रही नहीं। फिर उसने उसको उसके ऊपर रगड़ा, जब रगड़ा तो ये जलने लग गई। कहने लगा ये तकदीर है, डिबिया तुम हो तो माचिस की तीली अल्लाह है। अल्लाह का इरादा बंदे के इरादे से मिलता है तो फिर काम होता है। तीली के सिरे पे मसाला ना हो, डबिया पे हो तो भी नहीं जलेगा, और अपोजिट भी नहीं। सिर्फ अल्लाह के चाहने से कुछ भी नहीं होता जब तक हम नहीं चाहते। वमा तशाउन इल्ला यशाअल्लाह रब्बुल आलमीन। तो दो इरादों के मिलने का नाम तकदीर के फैसले हैं, इसी तरह दो उम्मीदों के पूरे होने का नाम दुनिया में इस्लाम और अल्लाह का गलबा है। आप और मैं इस कुरान के सफर से जो चीज़ हासिल करना चाहते हैं वो इस्लाम का गलबा है। अल्लाह का कलमा बुलंद हो, ना किसी के नाम ना किसी की जात की बड़ाई, तो अल्लाह ताला ज़रूर आपकी मेरी मदद करेगा। और अल्लाह सब की कर रहा है जो इस कॉज में लगे हुए हैं, शर्त यह है कि हम अपने ऊपर नजरें रखें। जी अब आप लोग शेयर कीजिए कोई बात इस मौजू पे, ऐसी पेश कीजिए कि जो ऐड हो जाए और आपके लिए सदका जारिया बन जाए। इतना कुछ सुनते वक्त हर एक के दिल में कुछ आता है ना, ये वक्त होता है मुख्तसर लफ्जों में अपने दिल की बात करने का।
जितनी भी अभी चीज़ें पढ़ी हैं मैं सारी अपने ऊपर लेके अप्लाई कर रही थी, और मैं सोच रही थी कि अगर हम कुछ नहीं अभी भी कर पा रहे तो हमारे अंदर इखलास की कमी है। और मैं अल्लाह ताला से यही दुआ कर रही थी कि अल्लाह ताला मेरे अंदर इतना इखलास पैदा कर कि मैं उस ज़मीन को जो मैं कहती हूँ कि इसके अंदर कुछ सही उग नहीं रहा, ये वो अभी सही नरम ही नहीं हुई, अगर उसके अंदर कुछ नहीं उग रहा।
बिल्कुल सही
जी, मैंने ये सारा टॉपिक सुनने से पहले सुनते दरमियान ये अपने आप को चेक करती रही हूँ कि हमारे अंदर कौन सी कमियाँ हैं, और ये कि अभी हमने ये जैसे किया है तो ये कि हमने पूरे अपने असबाब यूज़ करने हैं, तो मुझे यही आ रहा था कि हमने तो अभी वो असबाब यूज़ किए ही नहीं है, तो हम अल्लाह से कैसे कहें कि अल्लाह आपके हवाले। तो हम जब तक ये कर ही नहीं सकेंगे, तो जब तक ये पूरे दिल से ये करेंगे नहीं, तो कैसे कह सकते हैं कि हमें कैसे अल्लाह से उम्मीद। हम बातों में तो कह देते हैं कि हमें इंशाल्लाह ताला पूरी उम्मीद है अल्लाह से कि अल्लाह ये करेंगे, लेकिन अल्लाह कैसे करेंगे जब हमने पूरे अपने असबाब ही नहीं यूज़ किए। तो मैंने अपने लिए यही अमल के लिए कि इंशाल्लाह ताला हमने अपने पूरे असबाब पूरे दिल से वो काम करना है, देन अल्लाह पर छोड़ना है इंशाल्लाह।
अधूरी कोशिशों के अधूरे नतीजे, पूरी कोशिशों के पूरे नतीजे। जी
मैं भी ये सोच रही थी कि हमने अल्लाह ताला से उम्मीद तो लगानी है, जाहिर है हम मुसलमान हैं, हम लोगों ने शुरू से उम्मीद ही लगाई है, तमन्ना नहीं करनी। और हमने उसको खेती को देखना है जिसमें बहुत सारी जाड़ झंकार है, वो हमने उसको साफ करना है और अल्लाह ताला से उम्मीद लगानी है। और जितनी भी हमारे वसाइल हैं, जितनी हमारी एनर्जी है, उसको पॉजिटिव इस्तेमाल करने की कोशिश करनी है
इंशाल्लाह। अल्लाह ताला हमसे करवा ले।
फिर ना उम्मीद हो जाते हैं कि ये काम नहीं हुआ, किसी और पे इल्ज़ाम लगा देते हैं, तो हम अपनी कोशिश नहीं देखते, अपने असबाब नहीं देखते। तो मैंने भी अपने लिए ये लिया कि इंशाल्लाह देखना है कि मैंने हर वसाइल जो अल्लाह ताला ने मुझे दिए हैं, असबाब दिए हैं, उनको यूज़ किया कि नहीं।
अल्हम्दुलिल्लाह इंशाल्लाह ताला।
उस्ताद जी दिल की वो इस्लाह के बारे में पढ़े हैं, तो मैंने जिस बात में दिल अटका हुआ है कि दिल को सूखा रखने से, दिल की जमीन को सूखा रखने से, मिट्टी को सूखा रखने से जो दिल सख्त हो जाता है, तो इसको कभी सूखा नहीं रखना
इंशाल्लाह ताला। जी आपने बेटा क्या सीखा, ऊंची आवाज से बोल दें।
मैं मुझे सुबह जब मैं आई हूँ क्लास में तो पता है वो तजवीद करवा रहे थे, تو میں جب وہ پڑھ رہی تھی تو ایک آیت تھی جس پہ میں نے لیکن مجھے لگتا ہے کہ میں قرآن پاک اچھا پڑھتی ہوں. تو وہی بات ہے کہ میں یہ سوچتی ہوں کہ روز صورتیں بھی پڑھتے ہیں ہم لوگ جو ہماری ریگولر روٹین میں ہوتی ہیں جو ہم نے سب کو دیکھا ہوتا ہے کہ پڑھتے ہیں نا. اس لیے میں کہتی ہوں کہ ہم لوگ کہتے ہیں کہ ہماری دعائیں پوری کیوں نہیں ہوتی یا یہ چیز ہم پہ اثر کیوں نہیں کرتی نا. تو وہ اسی لیے اثر نہیں کرتی کیونکہ ہمیں نہیں پتا کہ ہم پڑھ کیا رہے ہیں.
بہت اچھا انہوں نے سنا, یہ نیو اسٹوڈنٹ ہے آپ رائٹ, کہ ہم جو سب کے بیچ میں جا کے گھروں میں سپارے بھی پڑھاتے ہیں اور کلاس میں آ کے بیٹھتے ہیں تو ہم سے ایک دعا بھی نہیں پوری ہوتی. اعوذ باللہ جس دن شروع ہوگی آپ کو اس دن پتا چلے گا ہماری بہت ساروں کی وہی نہیں ٹھیک, تو اللہ کیسے پناہ دے پھر ہم اشتان سے.
تو دوسرا یہ کہ جیسے یہ تھا کہ اپنے بیٹھی ہوئی تھی میں ادھر کوشش پوری کر رہی تھی لیکن پھر بھی تھوڑا میرا ہو رہا تھا سوچ رہا تھا نا, تو میں یہ کہہ رہی تھی کہ پھر مجھے ڈر لگ رہا تھا کہ نہیں اگر کوشش نہیں کرنی ہے تو پھر امید کیسے رکھنی ہے, تو دونوں کو ساتھ لے کے چلنا
ان شاء اللہ. کوشش کریں گے تو اللہ تعالیٰ لگائے گا. جی آپ ادھر سے ان کو دیجیے مائک, تہر ان کو مائک دیں.
جی میں آج کے سبق سے یہ سیکھا ہے کہ انسان کو نہ امید نہیں ہونا چاہیے,
امید رکھنی چاہیے.
تو یہ کوئی بھی کام شروع کرتے ہیں تو تھوڑی سی کوشش کرتے ہیں تو اگر کامیاب نہ ہے تو پھر چھوڑ دیتے ہیں, یہ مجھ پہ کمی ہے, یہ ایسے میں نہیں کر پاؤں گا نا. تو
کچھ بھی نہ کر سکیں پھر بھی لگے رہے,
کر سکیں تو جاری رکھنا چاہیے
انشاءاللہ. تو ابھی تک ہم نے سب کچھ کر لیا امیدوں پہ, آپ صرف اتنا سا دیکھ لیتے ہیں کہ امیدیں پوری کیسے ہوتی ہیں. یعنی آپ میں چاہتے ہیں کہ میں جو امیدیں لگاؤں وہ پوری ہوں, چاہتے ہیں کہ نہیں؟ کبھی ہم نے کسی سے کہا میں نے تم پہ امیدیں تو لگائی ہیں پر میں نہیں چاہتی وہ پوری ہوں, کبھی کسی نے ایسا کہا؟ تو چار قسم کے اسباب ہیں جو آپ کی امیدوں کو انشاءاللہ پورا کروا دیں گے. پہلا وہ کیا ہے کہ پچھلی نعمتوں کو یاد رکھو, آسان لفظوں میں بول رہی ہوں, آپ اللہ کی ان نعمتوں کو جو اس نے پچھلی زندگی میں آپ پہ کی ہوئی ہے نا اس کو یاد رکھیں. جب آپ پچھلی کا کو یاد رکھیں گے نا تو اگلی نعمتیں ملنا آپ کے لیے آسان ہو جائے گا, ٹھیک ہے؟ دوسری چیز کیا ہے, کس کی امیدیں پوری ہوتی ہیں؟ جو اللہ کی جود و سخا پر یقین رکھتا ہے, یعنی اللہ سے اجر پانا اور اس کی سخاوت کے عہد کو یاد رکھنا. بات وہی ہے اس کے اندر بھی کہ جب ایک بندے کو اس چیز کا یقین ہوتا ہے نا کہ میرا تعلق اس ذات کے ساتھ ہے جو اجر بھی دیتا ہے ثواب بھی دیتا ہے, دن رات اپنی رحمتوں کے خزانے بھی لوٹاتا ہے, اپنی نوازشوں کی بارش بھی کرتا ہے, تو دن بدن اس کی امیدیں پھر بھر لانے لگتی ہیں. تیسری چیز کیا ہے کہ عام طور پہ جو اللہ تعالیٰ کی دنیا میں نعمتیں اور نوازشیں ہیں نا اس کو یاد کرتا رہے. بارش ہوئی, ہوا چلی, دیکھو میرا دل دھڑک رہا ہے, کان کتنے کام کرتے ہیں, کتنے سال سے بصارت اچھی ہے, مال بچے, دنیا میں جو کچھ ہو رہا ہے, درختوں کو دیکھیں, پھلوں کو دیکھیں, تو انشاءاللہ اس سے بھی آپ کی امیدیں زیادہ اچھی طرح پوری ہوں گی. اور چوتھی چیز کیا, اللہ کی رحمت کی وسعت کو ذہن میں رکھیں. اب جب اللہ تعالیٰ کی وسعت رحمت کو دیکھتے ہیں نا تو اس میں پھر آپ کو اللہ کے ناموں پہ غور کرنا. اس ٹاپک کی ایکٹیویٹی کیا ہے کہ آپ اللہ تعالیٰ کے وہ نام جس میں رحمت ہے, جس میں امیدیں پوری ہوتی ہیں, اس پہ غور و فکر کریں. مثلا رحمان, رحیم, غنی, کریم, ان کے اوپر غور کریں. جب آپ اللہ تعالیٰ کی ان صفات کو دیکھیں گے نا تو اچھا گر. اور بلکہ آپ کو میں ایک مشورہ دوں کہ اردو میں بھی ان ناموں پہ غور کریں. ہم کہتے ہیں غنی ہوگا کوئی غنی بھائی رہتے تھے کسی جگہ, ہم وہ کریم صاحب ہیں ایک, ویسے کنجوس بڑے تھے. ہاں اب ہمارے وہ کانسیپٹ کلیئر نہیں ہے نا, تو آپ اللہ تعالیٰ کے جب صفات پہ غور و فکر کریں نا تو اپنی زبان میں کہیں فیاض ہے, سخی ہے, داتا ہے, سب کچھ دینے والا ہے, مشکل کشا ہے, دستگیر ہے. اس طرح کی اللہ کی صفات جو آپ کو اللہ سے قریب کرے نا اس پہ غور و فکر کریں تو انشاءاللہ آپ دیکھیں گے کہ آپ کو اس سے فائدہ ہوگا. پھر اسی طرح سے کسی نے احمد بن عاصم سے پوچھا کہ بندے کی امید و رجا کی علامت کیا ہے, یعنی کیسے پتا چلے کہ ایک بندے نے اللہ سے امیدیں لگائی بھی ہوئی ہیں کہ نہیں؟ تو کہنے لگے جب بندے پر انعام و اکرام کی بارش ہو اور اللہ کے احسان سے بندہ پوری طور پر ڈھکا ہو. سوچے ذرا اپنے اوپر لیں, کیا میرے اوپر اللہ کا انعام ہے؟ الحمدللہ بہت سارے. کیا اس کے انعام و اکرام کی بارش ہو رہی ہے مجھ پہ؟ ہے, اس کے احسان ہے. اب آپ اس میں ڈوبے, بالکل اپنے اوپر فیلنگ لائیں ڈوبنے کی کہ آپ اس رحمتوں میں ڈوبے, تو اس وقت اس کو الہامی طور پر اللہ کے شکر کی توفیق نصیب ہو جائے. الہامی طور پہ کیا, وہ کوئی پوز کیا ہوا شکر نہیں ہے, کسی کے یاد کرانے والا شکر نہیں کہ الحمدللہ بولو. جیسے دل دھڑکتا ہے نا, پلکیں چھپکتا انسان, اسی طرح ایسی کیفیات انسان کے اندر آنے لگے کہ جو اس کو سوچے بغیر شکر کرنا آ جائے, تو ایسا شخص جب اس طرح کی امید میں ہوتا ہے نا, تو آپ کہہ لیجئے یہ اس بات کی علامت ہے کہ اس نے اللہ پر نظریں لگائی ہوئی ہیں. دنیا میں اللہ تعالیٰ کی ذات سے اس کی نعمتوں کے اتمام کی امید کرتے ہوئے, آخرت میں اس کے عفو درگزر کی امید کرتے ہوئے, ایک انسان جب اللہ پہ نظر لگاتا ہے تو ایسے بندے کی بھی امیدیں پوری ہوتی ہیں. خلاصہ کیا ہے ان چاروں چیزوں کا؟ کہ آپ کی امیدیں کب پوری ہوں گی؟ جب آپ پچھلی نعمتوں پہ شکر ادا کریں گے کہ اللہ نے آپ کو یہ بھی دیا, وہ بھی دیا, اس طرح سے دیا, تو جب پیچھے دیا تھا تو اب آگے بھی دے گا. دیکھیں نا, ایک دفعہ کوئی کسی سے پیسے مانگے اور وہ اس کو دے دے, ادھار دے دے, قرض دے دے, اگلی دفعہ اس کو کس سے امید ہوگی؟ اسی سے ہی ہوگی. بس یہ مانیے ادھر, جب کوئی ایک دفعہ ہمارا کام کر دے تو اگلی دفعہ خود بخود اس کا ہی خیال آتا ہے. تو جب آپ اللہ کے وہ کام جو اس نے پچھلی زندگی میں کیے, مثلاً آپ اپنی ذاتی زندگی پہ بھی لیں, ساری مثالیں پڑھنے پڑھانے کی نہ لیں کیونکہ ہماری عام زندگی کا بھی ایک بہت بڑا حصہ ہمارے ساتھ ہے. اب آپ کہیں بھی ہیں, مثال ہے کہ چلے بچے, ایک بچہ ہوا, اس کے بعد بچے نہیں ہو رہے, آپ کیا کریں؟ سوچیں پہلا بچہ بھی تو اللہ نہیں دیا تھا, وہی تھی میں, وہی تھا سب کچھ, تو اللہ مجھے پھر بھی دے سکتا. پچھلی نعمت کا اقرار بندے کو اگلی نعمت کے پانے کے قابل کرتا ہے. پھر دوسری چیز یہ کہ میں تو گناہ گار ہوں پر وہ بڑا دینے والا ہے, اس کی سخاوت بہت ہے, وہ مجھے میرے عملوں پہ نہیں دیتا, میری کوششوں پہ نہیں دیتا, بلکہ وہ مجھے میرے حق سے زیادہ دیتا ہے, تو پھر فائدہ ہوتا ہے. ایک کسی نے بڑی اچھی سلائڈ بھیجی تھی کہ سوچو آج کے بعد, یعنی صبح جب تم اٹھو, اگلے دن ہم صرف ان نعمتوں کے ساتھ اٹھیں جس کا کل ہم نے شکر ادا کیا تھا, تو ہمارے پاس کیا کچھ ہوگا. مثال, اگر آنکھوں کا حق ادا نہیں کیا تو کل نابینا اٹھیں, اگر زبان کا حق ادا نہیں کیا تو کل گونگی زبان سے اٹھیں, تو کیا بنے گا. تو یہ سوچنا ہے کہ نہیں, وہ بڑا دینے والا ہے. پھر اسی طرح اللہ کی نعمتیں اور جو نوازشیں دنیا میں عام ہو رہی ہیں, جیسے بارش ہوتی ہے ایک دم چھیٹا پڑتا ہے نا, اس وقت سوچا کریں کہ اللہ امید بھی نہیں تھی بارش ہوگی, یہ کہاں تھا اتنا پانی, تو بس تو اس طرح میری زندگی میں بھی رحمت کی بارش کر دے. اور اسی طرح سے اللہ تعالیٰ کی رحمت کی یاد دہانی کریں, ذکر کیا کریں اللہ کی رحمتوں کا. آپ کی زبان پہ اللہ تعالیٰ کا نام ڈائریکٹ اور انڈائریکٹ طور پہ ہمیشہ رہے, انشاءاللہ آپ دیکھیں گے کہ کبھی نا امیدی نہیں ہوگی. کبھی آپ اپنے ارد گرد گھروں میں یا جہاں آپ جاتے ہیں آتے ہیں, کسی ڈپریس شخص کو دیکھیں, اس کو اس ٹاپک سے جوڑ دیں. ایسا بندہ صرف آخرت سے مایوس نہیں ہوا ہوتا, وہ دنیا سے بھی مایوس ہوا ہوتا ہے. تو اللہ کی ذات ایسی ذات ہے کہ ہم اس پہ صرف امیدیں آخرت کے لیے نہیں لگائے ہوئے, اس دنیا کے لیے بھی لگائے ہوئے. اللہ تعالیٰ سے دعا ہے کہ وہ ہمیں عمل کی توفیق عطا فرمائے. سبحانک اللہم وبحمدک, اشہد ان لا الہ الا انت, استغفرک و اتوب الیک. السلام علیکم و رحمۃ اللہ وبرکاتہ.